समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19 को तेस्रो लहरको सामना गरिरहँदा यसको व्यवस्थापनमा केही चुनौतीहरू देखा परेका छन्। विशेष गरी भीड़ नियन्त्रण र सवारी साधनको जोर बिजोर प्रणालीका कारण सर्वसाधारणलाई आवत जावतमा कठिनाई देखिएको छ। अत्यावश्यक सेवा र अत्यावश्यक काम बाहेकलाई नियन्त्रण गर्ने प्रयास भने हामी सबैको एकमत हुनु उत्तिकै आवश्यक छ। स्वास्थ्य मापदण्डको पालना गरी आफ्नो दैनिकी चलाउनुको विकल्प यतिखेर हामीसँग छैन। अन्तरसंवादको आजको श्रृंखलामा भने हामी फेरि एकपटक संविधान र कानूनका कुराहरू गर्नेछौं। आगामी वर्षदेखि शुरू हुने तीन तहको निर्वाचनका लागि सरकारले कानूनविदसँग परामर्श गरेर केही नियम कानून परिमार्जन गर्ने तयारी गरिरहेको छ। समय र परिस्थिति अनुरूप कानूनहरू संशोधन र परिमार्जन हुँदै जानुपर्छ, तर यसरी गरिने परिवर्तन संविधान सम्मत हुन पनि उत्तिकै जरूरी छ। यस विषयमा विभिन्न तह र तबकामा भइरहेका बहसलाई समेत आधार मानेर अन्तरसंवादको आजको बिहानीमा हामी संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमार्जुन आचार्यसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार भीमार्जुन सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब पछिल्लो समयमा जसरी हामी कोविडसँग जुधिरहेका छौं, जनस्वास्थ्यका जनचासोका धेरै विषयहरूमा पनि बहस छलफल निरन्तर चलिरहेको छ। एउटा नयाँ परिवेशमा हामी चाहिँ बाँचिरहेका छौं भनौं, कसरी चलिरहेछ भीमार्जुनजी तपाईँको दैनिकी, आफ्नो व्यक्तिगत स्वास्थ्य के कस्तो छ, यहीँबाट अलिकति कुराकानी शुरू गरौं।
आम मानिसको जस्तै हो, हामी एउटा साधारण मान्छे भएको कारणले गर्दा अरूको जे खालको जिन्दगी छ त्यही हो। तर वैदेखि म अब नियमित काम गर्ने, लेख्ने, पढ्ने, आफ्ना अरू व्यायाम हो सधैँ अनुशासनमै रहेर गर्ने भएको कारणले गर्दाखेरि त्यस्तो खालको समस्याहरू अहिलेसम्म भएको छैन।
अब पछिल्लो समयमा फेरि पनि कानून र संविधानका कुराहरू बहसमा आएका छन्। सरकारले कानूनविदहरूसँग परामर्श गरेर यो निर्वाचनको निश्चित कार्यतालिकालाई हेरफेर गर्ने, फेरबदल गर्ने कसरत गरिरहेका विवरण पनि आएका छन्। समग्रमा हेर्दाखेरि अहिलेको बहसले कस्तो निकास देला जस्तो लाग्छ? यो बहस चाहिँ कुन कोणबाट चाहिँ उठिरहेको छ?
अब यो एक प्रकारको बहस त आवश्यक थियो होला, किनभने हामीले संविधान जारी गर्दाखेरि र संविधान जारी भइसकेपछि जुन पहिलोपटक खास गरी स्थानीय तहको हामी निर्वाचन गर्यौँ, अब त्यहाँ केही ढङ्ग पुर्याइएको छैन। अब त्यो भएको कारणले गर्दाखेरि मलाई लाग्छ अब यो दोस्रो पटक चाहिँ यहाँलाई कसरी मिलाउने, कसरी व्यवस्थापन गर्ने, त्यो समस्या भयो जस्तो लाग्छ मलाई। उदाहरणको लागि अब संविधान यहाँले हेर्नु भने जस्तो तिनवटा सरकार हामीले संविधानमा उल्लेख गर्यौँ, तीन तहको व्यवस्था टिकाहरू हुने भयो। सरकारको वा कार्यपालिकाकै कार्यतालिका वा समयावधि त संविधानमा उल्लेख गरिँदैन कार्यकाल, किनभने त्यो संसदलाई सर्वोच्च निकाय मान्ने भएको कारणले गर्दा संसदको कार्यकाल चाहिँ उल्लेख गरिन्छ। अब प्रतिसभा र यो प्रदेशको चाहिँ हामीले सो कार्यकाल 5 वर्षको हुने भनेर भनेको छौँ। हामीले एउटा शब्दावली प्रयोग भएको छ, अगावै विघटन भएकोमा बाहेक 5 वर्ष कार्यकाल हुनेछ भनेर, त्यो प्रदेशको र प्रदेशसभाको उठी छ। तर स्थानीयकोमा चाहिँ अलिकति फरक के गरिएछ भने अब त्यो कसले त्यस्तो गर्न गरायो त्यो उहाँहरूले लेखिदिनु जानुहोला। अब हामी त्यो बेला त पहिले हामीसँग सरसल्लाह गरे पनि अन्तिममा त उहाँहरूले त्यो संविधान जान्ने बुझ्ने अथवा वास्तविक सरकारवाला हो भन्दा पनि एउटा आफ्नो इन्ट्रेस्टमा अगाडि काम गरे जस्तो लाग्यो। अब त्यो देखिन्छ अहिले त्यो धारा 225 उहाँहरूले स्थानीय तहको स्थानीय सभा र नगरसभाको निर्वाचनको सम्बन्धमा के लेख्नु भने कार्यकाल 5 वर्षको हुनेछ भन्ने लेख्नुभयो, त्यहाँसम्म ठिकै छ। अनि अर्को फेजमा अर्को प्याराग्राफमा त्यही प्याराग्राफको अर्को लाइनमा चाहिँ त्यो कार्यकाल समाप्त भएको 6 महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ भनेर लेखिया छ। अब कार्यकाल समाप्त भएको 6 महिनाभित्र भनिसकेपछि त स्वाभाविक रूपमा पहिलोपटक निर्वाचित भएर आएको मान्छेले चाहिँ मलाई संविधानले त्यो पुरै कार्यकालसम्मको लागि म्यान्डेट दिया हो, यो कार्यकाल समाप्त भएपछि मात्रै चुनाव गर्न मिल्छ भन्ने खालको कुरा उसले गर्न सक्ने भयो, अथवा उसले नगरे पनि संविधानमा त्यही लेखियो कार्यकाल समाप्त भएको मितिले 6 महिना भन्ने हुनाले अब त्यो 5+6 महिनाभित्र निर्वाचन गर्नुपर्ने कुरा आयो। अब फेरि 5+6 महिनाभित्र गर्नको लागि त्यो 3 चरणमा पहिले गर्नुभएको छ मिति फरक फरक राखेर, अब यो गन्जागोलको स्थिति अहिले आज जस्तो लाग्छ मलाई.
अब यसको लागि कानूनी परामर्शको क्रम पनि शुरू भएको छ. अब यसलाई सामान्यतया एउटा चाहिँ ड्राफ्टिङ एरर भनेर पनि कानूनविदले यसलाई परिभाषित गरिरहनु भएको छ. संवैधानिक हिसाबले हेर्दाखेरि र सरकारको एउटा पर्फर्मेन्सको हिसाबले हेर्दाखेरि पनि के सरकारले केही समयावधि थपघट गरेर चुनावको मितिहरू समायोजन गर्ने अथवा अहिले बहसमा आए जस्तै राज्यको कोषबाट खर्च पनि कम हुन्छ, तिनै तहको निर्वाचन एकैचोटि गर्ने कि भन्ने जुन एउटा पृष्ठभूमिमा एक्सर्साइज भइरहेको छ, यो यो बहस कतातिर चाहिँ उन्मुख भएको मान्न सकिएला?
सरकारको मनसाय त्यो देखियो छ, केही बाध्यताहरू पनि छन्, केही आवश्यकताहरू पनि होला त्यो मध्य बारमा कुरा गर्दा. र अब हिजो मैले सुने अब त्यहाँ यद्यपि अब यहाँ अब हामी कहाँ हिजो मैले त्यही नै गर्छौँ, चाहे त्यो हिजोको सरकार भनौँ आजको सरकार भनौँ सम्भवतः भोलिका सरकार उहाँले आफू अनुकूल हुने गरी सल्लाहहरू लिने अनि अगाडि बढ्ने त्यो खालको दिए हुन्छ. अब त्यो सबैको पनि मैले चर्चाहरू सल्लाहहरू के भयो भन्ने कुराहरू मैले बाहिर सुने पत्र पत्रिकामा चाहिँ. अब त्यो एउटा कुरा त सरकारमा बसेका मान्छे वा जो कोहीले पनि त्यो उच्चारण पनि गर्न नमिल्ने कुरा हो. त्यो संविधानमा त्यो ड्राफ्टको मिस्टेक भयो, कम्प्युटरको मिस्टेक भयो, छपाईको त्रुटि भयो, अब यस्तो खालको हल्का कुरा त गर्न मिल्दैन. संविधानको एउटा जबरजस्त शास्त्र के हुन्छ भने संविधानमा लेखेर आइसकेपछि त्यो कमा फुल स्टप पनि एउटा मिनिङ हुने भएको कारणले गर्दा इभन रस र दीर्घको पनि मिनिङ हुन्छ. उदाहरणले हेर्नु अब कतिसम्म उहाँहरू अब सुक्नु भएको त त्यो सुक्नु भएको भन्न मिल्दैन. मैले खालि बाहिरी अस्ति अघि प्रसङ्ग बस मैले भनेको हो पालनामा त्यो फरक पर्छ. अन्त त्यो 225 यहाँले हेर्नु भने त्यो महिना हेर्यो भने 6 महिना भन्दा उहाँहरूले त्यो दीर्घ ही लेख्नु भएको छ त्यहाँनिर होइन. र त्यो संविधानमा अरू सबै ठाउँमा चाहिँ महिनाले रसो लेखिएको छ. अब त्यो कारणले गर्दा अब संविधान छापेर जारी भएर लागू भएर आइसकेपछि त्यसमा जे लेखियो बाङ्गो टेङ्गो अक्षर तपाईँको ठुलो सानो रसो दीर्घ जे लेखेको भए पनि त्यसको कागज चाहिँ कानुन त्यसको लिगल फोर्स हुने भएको कारणले गर्दाखेरि यो मैले नजानेर लेखेँ, मिस्टेकनली लेखेँ, मेरो नियत यो थिएन, कम्प्युटर मिस्टेक भयो, कसले यस्तो हाल्दैछ भन्ने खालका यस्ता खालका तर्कहरू गर्नु भने हास्यास्पद हो, त्यो गर्न मिल्दैन. अब कुनै कानुनविदले सल्लाह दिन्छ भने त्यो झन् ठुलो हास्यास्पद हो, त्यो दोषको विषय उसले जान्नुपर्ने कुरा हो भन्न मिल्दैन भन्ने कुरा त्यो भएको कारणले गर्दा अब त्यो चिज च्याप्टर चाहिँ हरायो. यद्यपि प्राकृतिक बहसको लागि यस्तो भएको रहेछ भनेर चाहिँ भन्न सकिन्छ, तर यो त्रुटि भएर चाहिँ त्यसले गर्दा मैले यो गर्छु भन्ने चाहिँ पाउनुहुन्न. बाइन्डिङ फोर्स हुने भएको कारणले गर्दा अब निष्कर्ष के हो त भन्दा प्रदेश र प्रदेश सभाको लागि 5 वर्षको कार्यकाल भन्या हुनाले त्यो 5 वर्ष पुरा हुनुभन्दा केही दिन केही महिना पहिला अगाडि यहाँले प्रक्रिया बढाएर 5 वर्षभित्रै हुने गरी नै निर्वाचन गर्नुपर्छ. त्यो म्यान्डेटोरी छ. उदाहरणको लागि हामीले प्रदेश र प्रदेश सभाको निर्वाचन चाहिँ 74 सालको मङ्सिर 10 र 21 हामीले गरेका छौँ भनेपछि अब 79 सालको मङ्सिर 10 गतिभित्र चाहिँ अनिवार्य रूपमा हुनुपर्छ निर्वाचन 5 वर्षको यो म्यान्डेटलाई हेर्दा. अब स्थानीयको लागि चाहिँ अब यहाँले मलाई सोध्नुभएको जस्तो समस्या छ कि पहिलो चरणको बैशाखमा गर्नुभएको छ 31 गते, दोस्रो चरणको 14 मा भएको छ, तेस्रो चरण चाहिँ 8 मा भएको छ. अब अहिले सरकार अब यहाँ हेर्नु यहाँ पनि फरक छ. यो नेपालमा बस्दा म दुःख के लाग्छ भने खास गरी ठुला भन्नेका दलहरूले देशप्रति संविधानप्रति जनताप्रति उहाँहरूको कमिटमेन्ट होइन भन्ने कुरा कहाँ देखिन्छ भने प्रतिपक्ष कुनै पनि हालतमा अहिले स्थानीय निकायको पनि निर्वाचन गरौँ भन्नेमा छ. स्थानीय तहको उसले आफ्नो फाइदाको लागि भने देशको लागि भने होइन उसले. अनि सत्तारूढ गठबन्धनको के देखिन्छ भने कि सक्यो भने सबैको एकैपटक गर्ने नभए स्थानीयलाई पहिले नगर्ने भन्ने मान्छ. त्यो दुइटै सोच प्रतिपक्षले राखेको सोच र सत्तारूढ दललाई राखेको दुइटै सोच चाहिँ उहाँहरूले आफ्नो अनुकूल कुन साइडमा कसरी निर्वाचन गर्दाखेरि आफूलाई कसरी फाइदा हुन्छ भन्ने लिएर गरे. त्यसरी उहाँहरूले कहिलेकाहीँ दुःख लाग्छ कानुन संविधान जनताको लागि भन्दा पनि उहाँहरूको फेरि ती अब मैले यस्तो शब्द प्रयोग गर्नु उपयुक्त नहोला तर अलिक विवेकलाई बन्धक राखेका खालका उहाँहरूको सङ्गठन कार्यकर्ताहरूले त्यसलाई फेरि होमा हो थपिन्छ भन्दा अहिलेको लडाइँ चाहिँ त्यो हो. तर अब कुरा चाहिँ फेरि के हो भने कि जस्तो यहाँले मलाई सोध्नुभयो जस्तो संविधानमा त्यो लेखियो कार्यकाल समाप्त भएको मितिले 6 महिनाभित्र भन्दा फेरि त्यो स्थानीय सरकार निर्वाचन ऐन बनाउँदाखेरि के गरिरहेछ भने त्यो 5 वर्षको समयावधि सकिनुभन्दा 2 महिना पहिले नै निर्वाचनको सम्पन्न गर्नुपर्ने भन्ने लेखिएको छ. अब त्यो ऐनलाई त संविधान अनुकूल मिलाउनै पर्छ किनभने ऐन संविधानभन्दा ठुलो हुँदैन. त्यो हदसम्म ठिक छ तर मैले अघि पनि भनिहालेँ, अब शर्त के हो त भन्दा संविधानको उहाँहरूलाई म्यान्डेट के हो भनेदेखि स्थानीयलाई 5+6 त्यो 6 महिनामा 1 दिन पनि क्रस हुनु मिल्दैन, अनि प्रदेश र प्रतिनिधि सभामा चाहिँ 5 वर्षको 1 दिन पनि क्रस हुनु मिल्दैन। अब यो समय सीमालाई उहाँहरूले ख्याल गरेर अरू त सरकारले निर्वाचन आयोगको परामर्शमा सल्लाहमा
अब नेपालको अभ्यास हेर्दाखेरि नि बेला बेलामा यस्ता जटिलताहरू आइरहन्छन्, विभिन्न सन्दर्भहरू आइरहन्छन्। अहिले हामी एउटा चुनावको सन्दर्भमा फोकस भएर कुरा गरिरहेछौ, राजनीतिक सहमतिका आधारमा भनेर पनि अथवा एउटा सर्वदलीय राजनीतिक सहमतिको बलमा चाहिँ यो गरौं भन्ने संविधान भन्दा कहिलेकाहीँ अलिकति बाहिरै गएर सहमतिको कारणले चाहिँ यो भएको हो भन्ने पनि हाम्रो चलन छ। र अहिले कोभिड-19 को कारणले चाहिँ भोलि जनस्वास्थ्यका सवालको कारणले होइन कोभिडबाट पर्न गएको चाहिँ प्रभावका कारणले भनेर पनि त त्यस्तो किसिमका विकल्पहरू खोज्ने चलन होइन बहानाबाजी त हामी कहाँ धेरै छ नि होइन।
अब यो लाग्छ यही नै हामीले अहिलेसम्म गर्दै आएको ठुलो त्रुटि र यो देशको एउटा विडम्बना र नियति नै के हुन गयो। हामी तपाईँले ठिक भन्नुभयो, हामी के गर्छौँ भने एउटा खेलको नियम बनाएर खेल मैदानमा खेल्न जाने, हाफ टाइमसम्म खेल्ने अनि हार्ने जस्तो भएपछि हाफ टाइमपछि नियम चेन्ज गरौँ भन्ने भन्ने। अब यो रुल अफ ल होइन, विधिको शासनमा यस्तो कुराहरू हुँदैन। विधिको शासनमा सहमतिले के भन्छ, सर्वदलीय बैठकले के भन्छ भन्ने कुराको कुनै पनि हेक्का राखिँदैन, राख्नु पनि हुँदैन, नभए त त्यहाँ एउटा अर्डर नै मेन्टेन हुँदैन। तपाईँ के चाहनुहुन्छ, जनताले के चाहन्छ, त्यसको आवश्यकता के हो, त्यो चिज पहिले कानुन र संविधानमा लेखिन्छ। लेखिसकेपछि त्यसको भावना र अक्षर बमोजिमले स्ट्रिक्टली त्यसलाई त्योबाट चल्नु, कम्प्लायन्स हुनुलाई चाहिँ रुल अफ ल विधिको शासन भन्न भन्छ। मतलब एउटा इक्जाम्पल दिउँ, हामीसँग सब चिज भएर पनि हामी आज 15-16 शताब्दीको जस्तो जिन्दगी जिउन बाध्य छौँ नेपाल र नेपाली। अस्ति मात्रै पनि यहाँले नेपालको पासपोर्टको स्तरीय सुन्नुभयो, एउटा लन्डन बेस्ड संस्थाले गरेको सर्वेक्षणमा जहाँ नेपाल सोमालियाको हाराहारीमा पुग्न गएको छ, कति ठुलो दुर्भाग्य हो। कुनै बेला नेपाललाई 50-55 वटा राज्यमा चाहिँ भिसा नै चाहिँदैन त्यो ट्राभल गर्नको लागि। एउटै कारण चाहिँ त्यो देशको इज्जत हो, देशको इज्जत चाहिँ नेताहरूसँग जोडिँदो रहेछ, शासकसँग जोडिँदो रहेछ। म अरू कुरामा हामी ठिक हुँदाखेरि यसमा भेटेको, म एउटा उदाहरण दिउँ कसरी रुल अफ ल मेन्टेन हुन्छ, संविधान मेन्टेन हुन्छ भन्ने बारेमा। सन् 2009 ओबामाको पहिलो कार्यकालको शपथ ग्रहण थियो उनीहरूको संविधानमै, जनवरी 20 उनीहरूले शपथ ग्रहण कार्यक्रम गर्छन् करिब 12 बजेको हाराहारीमा। समयले म त्यो कार्यक्रममा आफू पनि मैले एटेन्ड गर्ने मौका पाएको थिएँ यस गाको बेलामा चाहिँ। त्यति बेला यहाँले हेर्नुभयो अथवा सबैले हेरेका कुरा समाचारमा टेलिभिजनहरूमा, उनीहरूको संविधान बमोजिम प्रधान न्यायाधीशले राष्ट्रपतिको शपथ गराउनुपर्छ। त्यहाँ केवल त्यो 35-36 वटा वार्डको उनीहरूको शपथ छ, त्यो संविधानलाई डिफेन्ड गर्ने भन्ने शब्द उसमा चाहिँ एउटा त्यो शब्द मन लाग्छ, त्यो लोयल्टी जस्तो लाग्छ। त्यसको त्यो अर्डर चाहिँ सिक्वेन्समा तलमाथि भयो, उच्चारण गर्दाखेरि प्रधान न्यायाधीश हडबाट आएर, अरू तलमाथि केही पनि भएको थिएन। शपथ सिद्धो, लाखौँ मान्छेले त्यसलाई अनुमोदन गरे, अगाडि बढ्यो। तर भरे अमेरिकनहरूले के निर्णय गरे भने कि संविधानमा शपथको एउटा फर्म्याट छ भने एउटा शब्दको सिक्वेन्स तलमाथि हुनु भनेको पनि विधिको शासन र संविधानको उल्लङ्घन हुनु हो भन्ने ठानेर उनीहरूले भोलिपल्ट त्यसलाई फेरि रिभोट गरे। त्यो अमेरिकन शासकहरूले दिन खोजेको जनतालाई, सिङ्गो विश्वलाई एउटा म्यासेज के थियो त भन्दा हामी रुल अफ ल प्रति कति कमिटेड छौँ भन्ने कुरा हो। त्यो हुँदाखेरि अब तपाईँसँग एउटा खालको मोरल अथोरिटी पनि आउँछ, लिगल अथोरिटी पनि आउँछ, अनि देशलाई तपाईँले कमान गर्न सक्नुहुन्छ। अब त्यो चिज विधिको शासनको एसेन्स हो। अब हामी कहाँ त के गरिन्छ भने अब अरू त छोडिदिनुहोस्, कानुन र संविधानमा लेखेको कुरालाई पनि अब अहिले हेर्नु न, अहिले प्रतिपक्षले गरेको, सत्तारूढले गरेका अथवा अरू एउटा शक्ति केन्द्रहरूले गरेका व्याख्याहरू, संविधानका बुझाइहरू चाहिँ आफ्ना आफ्ना छन्। ती बुझाइ र व्याख्या देशको लागि, जनताको लागि भएको भए त मान्न सकिन्थ्यो। कहिलेकाहीँ व्याख्याहरूमा डेभिएसन हुन्छ, मतमतान्तर हुन्छ, त्यो नहुने भन्ने कुरा भएन, किनभने कानुन र संविधान एउटा सोसल साइन्सको पार्ट भएको कारणले गर्दा त्यहाँ कहिलेकाहीँ तर्कहरूमा विविधता हुन्छ। तर ती सब चिज यहाँ गरिएको चाहिँ आफ्नो स्वार्थको लागि भएको कारणले गर्दा, यहाँले जुन सोध्नुभयो म त्यसको प्रारम्भदेखि नै म भिन्न मत राख्ने र विरोधी मान्छे हुँ। सहमति अनि यो सर्वदलीय यी आदि इत्यादि भनेको एक्स्ट्रा लिगल र एक्स्ट्रा कन्स्टिट्युसनल यिनी इन्स्ट्रुमेन्टहरू हुन्, सोचहरू हुन्, कानून संविधानवाद र विधिको शासनमा यिनीहरूले स्थान पाउनु हुँदैन। कानून र संविधान नै गलत छ भने त्यसलाई चेन्ज गर्न सकिन्छ, संशोधन गर्न सकिन्छ, तर लेखिसकेपछि मान्दैन भन्न मिल्दैन। ओ, संविधानसँग कुनै कानून अनुकूल छैन भने मिलाउनु पर्यो। उदाहरणको लागि अहिले स्थानीय निर्वाचनको हकमा चाहिँ त्यो कानून र संविधान चाहिँ मेल खाँदैन, त्यो हदसम्म मिलाउँछु भन्ने कुरा सरकारको चाहिँ ठिक कुरा हो, त्यसलाई आपत्ति भएन। तर मैले अघि पनि भनिहाले, समयलाई उसले हेक्का राखोस् कि 5+6 महिनाभन्दा 1 वर्षको म्यान्डेट पनि एक्सटेन्ड गर्ने अधिकार चाहिँ संविधानले दिएको छैन स्थानीय तहको।
आदरणीय श्रोताहरू, अन्तर्संवादको आजको बिहानीमा हामी कानून र संविधानका केही विषयहरूमा केन्द्रित रहेर संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमार्जुन आचार्यसँग कुराकानी गरिरहेछौं। जस्तो भीमार्जुनजी, होइन अब प्रसंग त अहिले निर्वाचन आयोगमा पनि केही प्रसंगहरू तेर्सिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब संविधानमा राजनैतिक दल दर्ता गर्दाखेरिको जुन प्रावधानहरू राखेको थियो त्यसलाई संशोधन गर भनेर यतिखेर आएर त्यो विषय उठान गरिएको छ। यता पनि एउटा राजनैतिक अविष्टको संकेत गर्दैछन् मानिसहरूले। अब त्यो निर्वाचन आयोगको दायराको विषय हो अथवा नेपालको संविधानले कुनै पनि वाद, कुनै पनि सिद्धान्त होइन, अहिले एक्जिस्टिङ पोलिटिकल फोर्सको विपरीत अरू वाद र सिद्धान्तलाई पनि स्वीकार गरेर एउटा परिवर्तनीय दस्तावेज भनेको कारणले नयाँ विचारधाराहरू चाहिँ राखेर दल खोल्न पाइने यस्तो खालको चाहिँ प्रावधानहरूको परिकल्पना गरेको हो, या अहिले निर्वाचन आयोगले जुन प्रश्न उठाइरहेको छ त्यो अक्षर छ त्यही अनुसार नै जानुपर्ने हो? यहाँ अलिकति अन्योल देखिएको छ।
वास्तवमा एकदमै मलाई सान्दर्भिक, अहिले एउटा हामी आम नागरिकले अथवा खास गरी हामी संविधानमा लेख्नु पर्ने मान्छेले चाहिँ यो बोल्दिनु पर्ने विषय हो, किनभने यो नेपाल संवैधानिक निकायले गर्ने व्यवहार र शक्ति बाहिर गर्ने रहेकालाई गर्ने व्यवहार चाहिँ फरक छ। अब त्यही रापरपाको ठाउँमा अहिलेका ठूला भनेका दलहरू मानौ काङ्ग्रेस, एमाले, माओवादी वा मधेसवादी जो छन् उनीहरू हुन्थे भने यही चिज आयोगले गर्थ्यो गर्दैन थियो भन्ने एकदमै गम्भीर प्रश्न छ। मलाई लाग्छ उसले गर्दैन थियो होला। वास्तवमा कानून र संविधानको यहाँले कुराहरू हेर्नु भने आयोगको त्यहाँ दुईवटा अवस्था हुन्छ। एउटा चाहिँ दल दर्ताको अवस्थामा उसले विधानलाई उसले हेर्छ र विधानका प्रावधानहरू कानून र संविधान अनुकूल नभएको अवस्थामा उसले प्रश्न गरेर त्यसलाई कानून र संविधान अनुकूल बनाऊ, कम्प्याटेबल बनाऊ भन्ने चाहिँ उसले प्रश्न गर्न सक्छ। उसले एउटा अवस्था यो हो। अब रापरपाको अवस्था चाहिँ यो होइन, यो नयाँ दलको रूपमा विधान लिएर दर्ता गर्न गएको दल चाहिँ होइन यो। अब दल दर्ता भइसकेपछि त्यो विधानलाई एकपल्ट एक्सेप्ट गरेर उसलाई दर्ताको प्रमाणपत्र दिइसकेपछि त्यसपछि उसले त्यो दललाई नियमन गर्ने भन्ने कुराहरू अरू कुराहरू हो। त्यहाँ 5 वर्षको अध्यावधिका कुराहरू हुन्छन्, महाधिवेशनका कुराहरू छन्, निर्वाचन खर्चको कुराहरू छ, त्यहाँनिर फिस्कल फाइनान्स क्याम्पेनका कुराहरू छन्, यी लगायतका कुराहरूमा चाहिँ उसले नियमन गर्ने अनुगमन गर्ने भन्ने कुरा हो। अब अहिले मलाई एउटा त आश्चर्य के लाग्यो भने कि अब उसले कुन कानून र कुन संविधान हेरेर त्यो गर्यो मलाई थाहा छैन, होइन कसको उसको आफ्नो यो कामहरू गर्यो। एकपटक दर्ता भएर अब त्यति लामो समयसम्म निर्वाचनमा भाग लिइसकेको दललाई अहिले आएर उसको विधानमाथि क्वेसन गर्ने भन्ने कुरा पहिलो त उसको क्षेत्राधिकारकै भित्र पर्ने नपर्ने विषय हो, उसले अहिले आएर गर्न नमिल्ने कुराहरू हो। अरू पार्टमा चाहिँ उसले हेर्नुपर्छ, नम्बर एक। अब होइन आयोग हो गऱ्यो भने त के फरक पर्यो र भन्न तपाईँले हेर्ने हो भने पनि अहिलेको संविधानले कुनै पनि दललाई राजनीति गर्नको लागि वा आफ्नो विधान लेख्नको लागि दुईवटा कुराहरू उसले निषेध गरेको छ। उदाहरणको लागि म एक दलीय व्यवस्थाको वकालत गर्छु, एक दलीय व्यवस्था मेरो राजनीतिक आदर्श हो भनेर पार्टी स्थापना गर्न त्यो बमोजिमको एकदमै विधान चाहिँ निर्माण गर्न सक्नुहुन्न, नम्बर एक। नम्बर दुई, म बहुलतालाई मैले निषेध गर्छु, विविधतालाई मैले निषेध गर्छु, स्वेच्छाचारिताको सरकार गठन मेरो अभिष्ट हो, दल मेरो हो, म दलभित्र कुनै पनि प्रकारको समावेशितालाई मैले संविधान कुरा गरेँ संविधानमा भएको कारणले गर्दा समावेशितालाई मैले स्थान दिँदैन, विविधतालाई स्थान दिँदैन भनेर भन्छ भने त्यो पनि दल दर्ता हुन पाउँदैन, त्यस्तो विधानलाई आयोगले एक्सेप्ट गर्न मिल्दैन। दुई, अब तेस्रो चाहिँ जात जातिको बिचमा द्वेष उत्पन्न गराउने, एउटा द्वन्द उत्पन्न गराउने, साम्प्रदायिकताको कुराहरू गराउने, म पहाडलाई अलग बनाउँछु, तराईलाई अलग बनाउँछु भनेर, यहाँ त मधेसी जनाधिकारसम्म दल खोलेको छ भने उसले त्यो क्वेसन गरे नै जानेर मधेस तपाईँ कुरा गर्दाखेरि पनि म पहाडी दल खोल्छु, हिमाली दल खोल्छु भन्यो भने खै कहाँनिर बरु साम्प्रदायिकता कुराहरू हुनसक्छ, त्यसलाई पनि संविधानको धारा यहाँले हेर्नुभयो भने 17(2) को यो गको खण्ड 3 चाहिँ त्यसलाई निषेध गरिएको छ, त्यो गर्न पाइँदैन भन्छ। तर अब जहाँसम्म म कुनै पार्टीसँग आबद्ध मान्छे त होइन, तर उहाँहरूको मैले हेर्दाखेरि जस्तो रापरपाकै यहाँले कुरा गर्नु हो भने उसले उसको विधानमा एकदल भन्ने कुरा पनि भएन, विविधतालाई स्वीकार गर्दैन भन्ने कुरा पनि भएन। खालि उहाँले उठाएको गम्भीर एउटा प्रश्न के छ त भन्दा कतै यो हिन्दू सनातनी धर्म वा दर्शनको कुरा तिमीहरूले गर्यौ, राजतन्त्रको कुरा तिमीले गर्यौ भनेर भन्छ। अब त्यो त्यो अभिष्ट त्यो इच्छा राख्नको लागि त संविधानले कहाँ निषेध गरेको छ र भन्ने। अहिलेको संविधानको धारा 274 यहाँले हेर्नु भने यो किन यो आफूले बनाएको संविधान यी नेता अरू ठुला दल भनेकाले किन बिर्सेको, अनि आयोगले आफैले खाएको शपथ खाएको संविधानको प्रावधान उसले किन नपढेको होला। संविधानको धारा 274 यहाँले हेर्नु भने अहिलेको संविधान संशोधनमा 4 चिज बाहेक जम्मै चिज चाहिँ अहिले एमएन नेपाल बनाएको छ। त्यो संविधानको एउटा ठुलो विशेषता हो, त्यो ताकत हो, त्यसलाई हामीले चाहिँ एडप्टेबिलिटी भनेर भन्छौँ। त्यो एडप्टेबिलिटी भनेको संविधानको एउटा ग्रेटेस्ट स्ट्रेन्थ हो, जस्तो त्यसमा चाहिँ देशको भौगोलिक अखण्डता संशोधन गर्न पाउनुहुन्न, एक सार्वभौम सत्ता संशोधन हुँदैन, 2 अनि नागरिकमा रहेको सोभरेन्टी संशोधन हुँदैन, 3 अनि स्वाधीनता भन्छ जहाँनिर। त्यो 4 चिजदेखि बाहेक बाँकी सबै संशोधन हुने भएको कारणले गर्दाखेरि हो। तर मैले अघि भनिहालेँ, त्यो राजनीतिक दलको एउटा परिषदमा चाहिँ फाग 29 अघि मैले भनेको यो बहुदललाई निषेध गर्ने, बहुदल निषेध गर्ने भन्ने कुरा पनि त्यहाँ पर्ने भए हुनाले यी कुरादेखि बाहेक तपाईँले मेरो अब जस्तो यहाँनिर राष्ट्रपति शासनको मेरो एउटा राजनीतिक लक्ष्य हो भन्न पाउनुहुन्छ, प्रधानमन्त्री डाइरेक्टली इलेक्टेड हुने थियो त्यो बहस भएको छैन, र अहिले पनि भन्छन् त यहाँ तमाम दल डाइरेक्टली इलेक्टेड प्राइम मिनिस्टर मेरो ध्येय हो त्यो भन्न पाउनुहुन्छ।
हामीले
खालि फेरि पनि राजा रहेको देश मेरो राजनीतिक अविश्व तपाईँ भन्न पाउनुहुन्छ। अब हिन्दू सनातन धर्मको बारेमा त भने संविधानको धारा 4 प्रभावमा त्यही लेखि आएको छ नि, चलन चल्तीदेखि चलिआएको धर्म यो सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्नु कर्तव्य हुनेछ भन्दा चाहिँ भन्दाखेरि मलाई लाग्छ यस्तै एउटा विषयमा चाहिँ आज आएर थाहा छैन, अब त्यो पार्टी सत्तामा नभएको शक्तिमा नभएको कारणले गर्दाखेरि उहाँहरूले गर्नु खोज्नु भयो भने त्यो अर्को आपत्ति हो। किन म अलिक तपाईँलाई एउटा अलिक कडा वर्ड शब्द प्रयोग गर्न सक्छु चाहन्छु, यो संवैधानिक निकाय छन् खासै निर्वाचन आयोग लगायतकाहरू उहाँहरूले एउटा लखेतको काम गर्नुभएको छ उहाँहरूले, कि उहाँहरूले कानुन र संविधानको भन्दा पनि त्यो अरूको उस्काउटमा आएर प्रभावमा आएर चाहिँ अनि अलिक कमजोरलाई एक खालको विवेक गर्ने अनि बलियोलाई अर्को खालको व्यवहार गर्ने काम उहाँहरूले गर्नुभएको छ। त्यही आयोग होइन, त्यो डरते नहुन सक्ने दल चाहिँ उसले सेम नाममा दर्ता गरिदिएको थियो, त्यो शक्तिमा भएको कारणले गर्दाखेरि सुप्रिम कोर्टले त्यसलाई
संवैधानिक अङ्गहरूले जुन प्रकारको स्वायत्तताको अभ्यास गर्दै जानुपर्ने हो त्यसमा अझै परिपक्वताको खाँचो रहेको भन्ने नै निष्कर्षमा पुगौं सायद बिमार्जनजी। समय आजलाई यति नै दिन सकियो, फेरि पनि यहाँसँगको संवादको क्रम अघि बढाउँला। धन्यवाद छ यहाँलाई। आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी केही कानून र संवैधानिक विषयमा कुराकानी गर्दैथ्यौं संवैधानिक कानूनका ज्ञाता डाक्टर भीमार्जुन आचार्यसँग। प्राविधिक साथी काशीरामलाई धन्यवाद। म हरिशरण लामिसानी पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।